नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सीप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आज हामी तपाईँ हाम्रो दैनिक जीवनमा प्रयोग हुने भाँडाकुँडाको चर्चा गर्छौं, अर्थात झापा क्षेत्रमा भाँडा व्यवसायको अवस्था र लगानीका बारेमा सोधीखोजी गर्छौं।
यो सिजन भनेको यसो कप प्लेटहरू, खेत्राङ भित्रेङ, त्यो भुलडुङ सुलडुङ स्टिलका सामग्रीहरू, राइस कुकरहरू, यस्तै नै छ। पहिला त हामीसँग भात पकाउने भाँडै तामा पितलका जस्ता हुन्थे, अहिले अब तपाईँको सिल्भरका भए ती तामा पितलका भाँडाहरू अहिले खोले पकाउने होइन। पहिला बाबुबाजेहरूले त्यसलाई चाहिँ अब यताउति पवित्र धातु नै मान्ने कुरालाई चाहिँ अहिले तपाईँको सिर्फ एउटा बिहेमा गोडा धुने कुरा मात्रै लिएको छ।
भाँडाकुँडा व्यवसायको अवस्थाबारे व्यवसायसँग कुराकानी पनि गर्छौ अनि शरणार्थी शिविरमा भाँडाकुँडाको प्रयोगमा आएको परिवर्तन पनि हेर्छौ।
उहाँ त कसौडी भन्थे, त्यसमा अब मासु गाल्नु, दाल गाल्नु त त्यसरी खान्थ्यौँ। यहाँ त अहिले त कुकर भन्छ, कुकरमा पकाएको त मिठो पनि नहुँदो रहेछ। थाल बटुकाहरू, झर्के बटुका, झर्के थाल हुन्थे। अब यहाँ आइकन हो प्लास्टिकको देखेको त।
भाँडाकुँडा निर्माणमा आबद्ध मजदुरको अवस्था र कमाई पनि छ अहिले चाहिँ भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
भुटानी शरणार्थी विद्यार्थीलाई 3 वर्षपछि विद्यालय पोशाक वितरण शुरू गरिएको छ। शनिश्चरे शरणार्थी शिविरमा रहेको न्यू होराइजन एकाडेमीका 300 शरणार्थी विद्यार्थीलाई हिजो पोशाक वितरण गरिएको छ। झापा र मोरङका 4 भुटानी शरणार्थी शिविरमा 9,800 शरणार्थी विद्यार्थी छन्। आउँदो आइतबारसम्ममा सबै शरणार्थी विद्यार्थीलाई पोशाक बाँडिसक्ने शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयोगको दमक कार्यालयले जनाएको छ। शरणार्थी विद्यार्थीलाई युरोपेली युनियनको सहयोगमा पोशाक वितरण गरिएको हो। शरणार्थीलाई विभिन्न सहायता संस्थाहरूले खान, बस्न, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा सहयोग गर्दै आएका छन्।
नेपाल विद्युत प्राधिकरण इलामले गएको आर्थिक वर्षमा 8,73,698 रुपियाँ महसुल उठाएको छ। 8,33,83,394 रुपियाँको विद्युत वितरण गरेको, विद्युत प्राधिकरणले कुल रकमको 96% महसुल संकलन गरेको हो। नेपाल विद्युत प्राधिकरण इलामले 1,22,12,218 युनिट विद्युत बिक्री गरेको शाखाका प्रमुख राजीव कुमार शर्माले जानकारी दिनुभयो। प्राधिकरणले इलाम सदरमुकाम, फिकल गाउँ विकास समिति र पशुपति नगर गाउँ विकास समितिमा रहेको संकलन केन्द्रबाट महसुल संकलन गर्दै आएको छ।
बढ़दो शहरीकरणसँगै फोहोर मैला व्यवस्थापनमा आइपरेका समस्यालाई कसरी समाधान गर्ने भन्ने बारेमा इलाममा छलफल भएको छ। पूर्वाञ्चल क्षेत्रमा रहेका नगरपालिकाका प्रतिनिधिहरू सहभागी कार्यक्रममा फोहोरलाई पुनः प्रयोग गरेर त्यसलाई आर्जनको स्रोत बनाउनु पर्ने बारेमा छलफल भएको इलाम नगरपालिकाका अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो। टुवार्ड्स जीरो वेस्ट हिमालयज र रिसोर्स पर्सन ट्रेनिङ सेन्टरले गरेको कार्यक्रममा फोहोर मैला व्यवस्थापन र शून्य फोहोर व्यवस्थापनका बारेमा जानकारी 3 दिनसम्म चलेर आज सकिएको तालिममा स्थानीय विकास मन्त्रालय फोहोर मैला व्यवस्थापन केन्द्रकी निर्देशक डाक्टर सुमित्रा अमाते स्रोत व्यक्ति हुनुहुन्थ्यो।
मोरङको अमरदह गाउँ विकास समितिले आर्थिक वर्ष 68-69 को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ। अस्ति सोमबार 2,40,263 रुपियाँको प्रतिवेदन सार्वजनिक गरेको हो। 68-69 संचालित विकास आयोजना तथा कार्यक्रमहरूको समीक्षा गरी वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो। कार्यक्रममा उपस्थित दलका प्रतिनिधि, सामाजिक संस्था, महिला तथा नागरिक समाजका प्रतिनिधिहरूले बजेटमा विकास बजेटलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए।
मोरङको उर्लाबारी संचार क्लबको 7 वार्षिक साधारण सभा गएको मंगलबार भएको छ। कार्यक्रममा 38,650 रुपियाँको आय व्यय प्रस्तुत गरिएको थियो। कार्यक्रम उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं पूर्वाञ्चल संयोजक मोहन काजी न्यौपानेले पत्रकारिता क्षेत्र स्वतन्त्र नभएसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने बताउनुभयो।
दशैं तिहार जस्ता चाडबाड नजिकैसँगै मोरङको कानेपोखरी लेटाङ सड़क सफाई गरिएको छ। चाडबाडमा सवारी साधनको चाप बढ्ने भएकोले सड़कको 10 किलोमिटर क्षेत्रको दुवैतर्फ 5-5 मिटरसम्मको झाडी सफा गरिएको हो। सरसफाईमा बजार व्यवस्थापन समिति, सामुदायिक वनका प्रतिनिधिहरू, नेपाली सेनाको अर्जुन बाण गणका सदस्यहरू लगायत 500 जना मिलेर सफा गरिएको लेटाङ बजार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयो।
कमलपुर सामुदायिक वन उपभोक्ता समूह मोरङ लेटाङले पूर्वाञ्चल स्तरीय दोस्रो सामुदायिक वन खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। हिजो भएको फाइनलमा जनजागृति सामुदायिक वन उपभोक्ता समूह केरोनलाई सडन डेथमा 3-2 गोल अन्तरले पछि पार्दै लेटाङले उपाधि उचालेको हो। जितसँगै लेटाङले मेडल प्रमाणपत्रका साथ नगद 50,000 र उपविजेता केरोनले 25,000 रूपियाँ पाएको छ। जिरीखिम्ती युवा समूहले असोज 17 गते शुरू गरेको प्रतियोगितामा मोरङका 7 तथा सुनसरी र सप्तरीका 1-1 गरी 9 टीम सहभागी थिए।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा हाम्रो दैनिक जीवनमा प्रयोग हुने भाँडाकुँडाको चर्चा गर्दै शुरू गरौं। मानव सभ्यताको शुरूआतसँगै भाँडाकुँडाको विकास र विस्तार भएको पाइन्छ। आदिम युगमा भाँडाको रूपमा ढुङ्गा र पातको प्रयोग गरेको पनि पाइन्छ। मानवको विकाससँगै धातुका भाँडा बर्तनको निर्माण र प्रयोग हुन थाल्यो। समाज विकाससँगै भाँडाकुँडा व्यवसायमा बदलिएको छ र यो परिवर्तन थरीथरीका निर्माणसम्म पुगेको छ। आउनुहोस् केही बेर झापा क्षेत्रमा भाँडा व्यवसायको अवस्था र लगानीका बारेमा चर्चा गरौं।
यसमा 12 लाख जति लगानी भएको र खोल्नु चाहिँ 1 वर्ष भयो ठ्याक्कै वर्षमा। अहिले दसैँले गर्दाखेरि चल्ती त्यस राम्रो भइरहेछ होइन। नयाँ नयाँ सानो सामानहरू किनेर मान्छेहरू लगिरहेछ नि। त्यसमा पनि अब कुकरहरू यस्तो थालहरू बटुकाहरूको बिक्री बढेको छ अहिले। अनि यो राइस कुकरहरू बढी बिक्रिरहेको छ। सरदर अब त्यो कहिले 10-15 हजार पनि हुन्छ, कहिले 5 हजार पनि हुन्छ, कहिले 2 हजार पनि हुन्छ नि। भन्नु सक्दैन। भाँडाकुँडाको आइटम चाहिँ के हुन्छ भने दैनिक बिक्री हुँदैन। जब मान्छे चाहे तब लिन आउँछन् होइन। अब खासै त्यस्तो अरू किराना जस्तो चाहिँ हुँदैन। 5 हजार सरदर बिक्छ दिनको। 5 हजारमा हामीले सानो 10% राखेको छौँ होइन। एउटा सामानमा त्यो 100 को बिक्यो भने 10 रुपियाँ फाइदा गर्ने भनेर राखेको छौँ।
मितुन खातुन दमकी एकजना भाँडा व्यापारी गए साल 12 लाख रुपियाँको लगानीमा उहाँले खोल्नु भएको भाँडाकुँडा पसलको चल्ती र फाइदाबारे कुरा गर्दै बजारमा भाँडाकुँडाका अनेक आइटम सजाएर राखिएका पसलहरूको कमी छैन। शरणार्थी र स्थानीय समेत 1 लाख जतिको आबादी रहेको झापाको दमक बजारमा मात्र 19 वटा भाँडाकुँडा पसल छन्। सरदर 10 लाख हाराहारीको लगानी छ यी पसलमा। दमकका एकजना पुराना भाँडा व्यापारी गणेश उदास
40 साल माघ 4 गते मैले यही चोकमा उद्घाटन गरेको दोकान र यो मेरो पुर्खौली पेसा चाहिँ होइन। मेरो पुर्खौली पेसा पहिला बुवाहरू दाजुहरूले चाहिँ कपडा व्यापारहरू सुन व्यापारहरू गर्नुहुन्थ्यो। व्यापारमा तपाईँको पुँजी इन्भेस्ट भनेको त जति गर्दा पनि पुग्दैन, करोडौँ अरबौँ हाल्दा पनि यहाँ पुग्नेवाला छैन। तर सामान्यतः तपाईँको अब सबै बाहनालाई अलिअलि मिलाएर गर्दाखेरि 10 लाखसम्म ठिक ठिकै हुन्छ। 10 लाखसम्म हुँदाखेरि सामान्य दोकान खोलेर बस्न सकिन्छ।
उपभोक्ताले जे माग्छन् बजारमा त्यही आउनु स्वाभाविकै हो। झापाका भाँडा पसलहरूमा बिक्रीको लागि ल्याइने मालवस्तु ग्राहकको रुचि अनुसार फेरिरहेकै हुन्छन्। झापा सुरुङ्गाका एकजना भाँडा व्यापारी कमल पाठक
अहिले अब यो सिजन भनेको यसो कप प्लेटहरू खेत्राङ भित्रङ त्यो भुलडुङ सुलडुङ स्टिलका सामग्रीहरू राइस कुकरहरू यस्तो यस्तै नै छ। पहिला त हामीसँग भात पकाउने भाँडै तामा पितलका जस्ता हुन्थे। अहिले अब तपाईँको सिल्भरका भए ती तामा पितलका भाँडा हेर्दा अहिले खोले पकाउने होइन। पहिला पहिला बाबुबाजेहरूले त्यसलाई चाहिँ अब यताउति पवित्र धातु नै मान्ने कुरालाई चाहिँ अहिले तपाईँको सिर्फ एउटा बिहेमा गुडा धुने कुरा मात्रै लिएको छ। काँसका थालेर पर्याप्त अब हराउँदै गयो। जस्तो यसो बिहे बटुलोमा सामान्य उसमा मात्रै लिने अब अहिले गिलास बटुका प्रशस्तै चल्छौँ। काँसका चाहिँ होटेल हुँदै प्रशस्त मात्रामा अब यो पिय पदार्थ खानालाई अहिले मान्छेहरू स्टिल सिस्टिल भन्दा पनि भरिसके काँस नै मन पराएको होला। बढी मात्रामा काँसहरू चलिरहेछ। राइस कुकर भए, प्रेसर कुकर भए, इलेक्ट्रिक सामानहरूबाट चल्ने खालका मल्टी कुकरहरू भए, पानी तताउने सबै इलेक्ट्रिक जगहरू चलि पर्याप्त मात्रामा चल्छन्। अब पहिला पहिला जस्तो अब पहिला पहिला त बाबु बाजेहरूले यही तपे सिल्भरकै तपेसमा पानी तताउने, भात पकाउने, तामाकामा पकाउने, पितलकै भाँडामा भात पकाउने, सिल्भरमा खानु हुँदैन भन्थ्यो अरे पहिला पहिला। सिल्भरै पनि पहिला जस्तो खासै बिक्दैन। यसो जाँड पानी बनाउने यो जाँडका भाँडाहरू बिक्छन्। अहिले अब अगाडि तपाईँको प्लास्टिकका बाल्टीहरू राख्नु हुनै पऱ्यो होइन। बाटाहरू राख्नु हुनै पऱ्यो, स्टिलहरू हुनै पऱ्यो। तपाईँको मेलामाइन प्लेटहरू भन्छ, चाइनिज प्लेटहरू, थाइल्यान्ड प्लेटहरू यिनीहरू हुनै पऱ्यो।
झापाका अहिलेका चल्तीका बजारहरू दमक, बिर्तामोड, धुलाबारी र काँकर भिट्टा 2030 साल आसपासमा पूर्व पश्चिम राजमार्ग बनेपछि नै चहल पहल बढेको हो यी बजारमा। यहाँको भाँडाकुँडा व्यवसाय पनि त्यही आसपासको पुरानो मानिन्छ। झापामा रहेका 100 हाराहारीका भाँडाकुँडा पसलमा 1 अर्ब रुपियाँ हाराहारीको लगानी रहेको र यसमा सरदर 10% नाफा हुने गरेको बताउनुहुन्छ भाँडा व्यवसायी गणेश उदास।
जस्तो स्टिलको गिलास, प्लेट, बटुकोहरू यस्तो खात्रा खुद्रुक मालमा चाहिँ 10-12% बस्छ नै। जस्तो अब मेन आइटमहरू जस्तो काँसाको थालहरू, तामाको गाग्री खरकुडाहरू, ठुल्ठुलो आइटमहरू बेच्दा चाहिँ 4-5% मात्रै हुन्छ। जस्तो तपाईँलाई म उदाहरण दिन्छु, अहिले हामीहरू 1675 रुपियाँ किलो धरानमा हामीले पुँजी इन्भेस्ट गरेर काँसाको थालहरू ल्याउँछौँ र यहाँ हामी 1725 बेच्छौँ। हामीलाई 50 रुपियाँ मार्जिन हुन्छ। जस्तै कुकरहरू, राइस कुकरहरू अन्य सामानहरू बेच्दाखेरि ठुल्ठुलो सामानहरूमा चाहिँ 4-5% मात्रै हुन्छ। दुईटा मिलाएर एभरेजमा 10 चाहिँ बस्छ। बिक्रीको हकमा अब व्यापारीलाई जति बिके पनि सन्तुष्ट हुँदैन, तर पनि अब सामान्य गुजुरा चलिराखेकै छ। पहिलाको रेसियोमा व्यापारको रेसियो चाहिँ अहिले घटेको छ। त्यसको मूल कारण चाहिँ हाम्रो यहाँ माथि बेलडाङ्गी शरणार्थीहरू जुन विदेश पुनर्स्थापनाको लागि गए होइन, उहाँहरू हुँदाखेरि अलिक बजारमा रौनक थियो, व्यापारहरू पनि राम्रै थियो, चल्दैछ, व्यापार त चलिरहेकै हुन्छ। दिनमा सरदर भनेको कहिले अब 15-20 हजार पनि बिक्छ, कहिले 2-3 हजार पनि बिक्छ, गर्दाखेरि एभरेजमा 5-6 हजार चाहिँ व्यापार हुन्छ, प्रत्येक दिन त्यति चाहिँ हुन्छ।
त्यसो त भाँडाकुँडा व्यवसायका लागि लगानी थपथापको काम घुमाउरो पाराले उद्योगहरूबाट पनि हुँदो रहेछ। थोरै लगानी भए भाँडाकुँडा बेचेर तिर्ने गरी कारखानाहरूले सामान पठाइदिँदा रहेछन्। बिरतामोडका भाँडाकुँडा व्यापारी अनिस मिया:
व्यापार त मन्दै गइरहेको छ, मेरो सिजन लागेको छैन। भाँडाकुँडा नि हो नि त, अब कुकरहरू हुन्छ, सिल्भरको भाँडाकुँडा भयो, कचौराहरू अलिअलि छ।
तपाईँ यहाँ बिक्रीको लागि यो सामग्रीहरू कहाँ कहाँबाट ल्याउनुहुन्छ?
हाम्रो त यही लोकली खरिदहरू छ, वीरगन्ज हो, इन्डियाबाट ल्याउँदैन, प्रायः वीरगन्जको खनाड हो।
स्थानीय बजारमा मात्रै बिक्ने हो कि बाहिरबाट पनि यहाँ भाँडा किन्न आउँछन् मान्छेहरू?
प्रायः हाम्रो लोकली छ, लोकले कस्टमरहरू हुन्छ।
ठुल्ठुलो भाँडाहरू देख्छु नि, के कामको लागि बिक्दो रहेछ यस्तो ठुल्ठुलो भाँडाहरू, कराई अनि यो खडकुँडोहरू?
खडकुँडो त बिहेमा दिनको लागि लिन्छ, ठुलो ठुलो भाँडा रक्सीहरू पाक्नको लागि लिन्छ, सानोतिनो कराईहरू त्यही घरमा युजको लागि लिन्छ।
कति जति लगानी गरेर सुरु गर्नुभएको पसल हो यो?
लगानी त आफ्नो लगानी थोरै हुन्छ, सरहरूको पनि हुन्छ नि त। आफ्नो त अब 3 लाखदेखि सुरु गरे, सरहरूको बाँकी ल्याउँदै दिँदै।
झापा क्षेत्रमा भाँडाकुँडाको बजार र प्रयोगको प्रसंगपछि भाँडा बनाउने कारखानाको अवस्था र उत्पादनका बारेमा चर्चा गरौं। खुल्ला सिमानाका कारण भारतबाट तस्करी भएर वा कर नतिरी नेपाल भित्रिने भाँडा बर्तनले झापा क्षेत्रमा उत्पादन हुने भाँडाकुँडाको उत्पादनलाई असर गरेको व्यवसायीहरू बताउँछन्। त्यसमाथि असुरक्षा, चन्दा आतंक र बारम्बारका बन्द र हड़तालले पनि भाँडा उद्यमलाई नोक्सान नै गरेको छ। 1.5 दशक अघि झापाको दमकमा खुलेको सीएम शाह मेटल उद्योगले अहिले 12 जनालाई रोजगारी दिएको छ। उद्योगको उत्पादन र समग्र व्यवसायको अवस्थाबारे उद्योगी विक्रम कुमार शाहका कुरा सुनौ।
यहाँ चाहिँ लगभग यो एल्युमिनियमको चाहिँ ढलौट भन्छन् हाम्रो, होइन, यस्तो यो कराई, काने कसौडी, कसौडी त्यो ढलौट आइटम चाहिँ हामी उत्पादन गर्छौँ। भड्डु, काने कसौडी, ती 4-5 वटा आइटमहरू त्यसमा पर्छ।
ती उत्पादनहरूको बजार कस्तो छ अहिले?
यो चाहिँ हामीले खासमा जुन चाहिँ एकचोटि युज भएर पुनः प्रयोग हुने जुन टुटेका फुटेका जुन एल्युमिनियमका टुक्रा टुक्रीबाट चाहिँ हामीले अहिले यो ढलौट आइटम चाहिँ बनाइरहेको हौँ। र योभन्दा अगाडि चाहिँ मैले यो र मेटेरियल नपाएर नेपाल एल्युमिनियम उद्योग भन्ने थियो, त्यतिखेर कच्चा मालको अभाव र यो जुन देशको जुन परिवर्तनीय जुन भन्सार प्रक्रियाहरूले गर्दा हामीलाई अप्ठ्यारो भयो, किनभने इन्डियाबाट माल 2 नम्बर आइदिने, सरकारले चाहिँ त्यसलाई कन्ट्रोल गर्न नसक्ने भएकोले मैले यसलाई बन्द गरेर सानो स्केलमा अहिले फेरि मैले यो सिएम मेटल भनेर थालेको हुँ। र यसको मार्केट भने चाहिँ पनि छ, तर अहिले सबभन्दा हाम्रो ठुलो समस्या भनेको यो जुन देशको अस्थिरता चाहिँ, पहिले नेपाल आउने हुँदाखेरि लगभग नेपालभरि नै मैले दिएको थिएँ, डेलिभरी दिएको थिएँ, तर अहिले जुन बिचमा यो जुन कोशी पुल एकचोटि भत्काइदा र देशमा जुन अशान्ति भइसकेपछि हामीले त्यो माल पनि सम्बन्धित ठाउँमा र ठाउँमा ब्याङ्कहरू पनि उठेकोले पुर्याउन नसकेर त्यसलाई मैले सर्टकट अहिले लगभग मेरो प्रोडक्टको 25% मात्रै मैले प्रोडक्ट गरेको छु। र यो चाहिँ विशेष गरेर हाम्रो चाहिँ पहाड पूर्व मेचीदेखि पश्चिम महासम्म बिक्छ, र त्यतिखेर त थिएन पनि, मैले लगभग 15-20 वर्ष भयो उद्योग गरेको, पछि बिस्तारै त्यहाँ पनि उद्योगहरू पोखरामा भयो, वीरगन्जमा भयो, काठमाडौँमा भयो, होइन, त्यो हुँदै हुँदै अहिले विराटनगरतिर पनि छ, र अहिले हामीले चाहिँ सानो स्केलमै र यो जुन यता देशको चाहिँ स्वदेशको कच्चा मालले चाहिँ नपुग्ने र देशमा आन्तरिक एउटा जुन योजना बनाएर हिँड्नै नसकिने क्या, कुनै व्यापारीलाई लु नि त यति प्रोडक्ट गरौँ त प्रोडक्ट चाहिँ भोलि 10 दिन बन्द हुने हो कि 15 दिन बन्द हुने हो कि त्यो पाहाडसम्म पुर्याउन सकिन्छ सकिँदैन भने, त्यो अन्यलताले गर्दा हामीले प्रोडक्ट नै एकदम 25% झारेर बसिरहेका छौँ र त्यही नै यही लोकललाई नै बेचेर अहिले बसिरहेको छ।
25% भनेको कति हो?
अब त्यतिखेर हाम्रो डेली 500 केजी उत्पादन थियो भने अहिले 125, त्यो पनि सिजनल मात्रै हुन्छ, बिचमा अब हाम्रो बर्खा लागेपछि कच्चा माल पाइँदैन, माल र मेटेरियलै छ, बाहिरबाट मगाउँ भने यिनीहरूको अब भन्सार भ्याट जसले गर्दा अन्य उसमा मुलुकभन्दा हाम्रो महँगो पर्ने भएकोले यहाँ अब बोर्डर इलाका भएको 2 नम्बर पनि बढी माल छिरिदिने भएकोले अब हाम्रो उद्योगहरू चाहिँ अलिकति धराशायी नै गएकोले यसलाई थामथुम हुने मेलो मात्रै भइरहेको छ।
तपाईँले कति लगानीमा सुरु गर्नुभएको हो यो उद्योग?
अब पहिला त हामीले 5 लाख भन्दा मैले ब्याङ्कबाट लोन सोन पनि लिएको थिएँ, बिचमा त्यो जब असान ऊ भएपछि मैले ब्याङ्क स्याङ्क सबै चुक्ता गरिदिएँ। अहिले मेरो त्यही 10-12 को हाराहारीमा, यो त पुरानो लोकल पत्र कलेक्सन गरिन्छ, व्यापारीले पुरानो ल्याइदिन्छ, त्यसरी हामी ज्याला लिएर मात्रै दिन्छौँ, यसमा हामीले पुँजीको पनि त्यति आवश्यकता पर्दैन।
कति त्यो कच्चा अल्मुनियमलाई कति तापक्रममा पगालेपछि त्यो चाहिँ अर्को भाँडा बनाउन लागेको हुँदो रहेछ?
अब यसमा चाहिँ यस्तो छ, अब तापक्रम भनेको चाहिँ अब यो हाम्रो पुरानो ढाँचाबाट बनिरहेकोले गर्दा त्यो कालीगढहरू छ उनीहरूले एउटा अन्दाजीले त्यहाँ हेर्ने दृष्टिकोणले नै गर्छन् र चेक गर्छन्। अब यति पाक भयो भनेपछि एउटा दुइटा चेक गर्छ, ठ्याक्कै भयो भने त्यो हिसाबले ढाल्छन्। त्यस्तो अहिले हाम्रो यो आधुनिक किसिम मैले मेसिन पनि युज गरेको छुइनँ र यो अलिकति एउटा ठुलो स्केलको उद्योग खोल्नु भनेर मैले यहाँ चिया बगानको छेउमा दोखेर 10 कट्ठा जग्गा राखेको थिएँ। हुनसक्छ हुनसक्छ, खोइ देशको यस्तै परिस्थिति शान्ति, कसैले 10 वर्ष पछाडि गयो, कोही 20 वर्ष पछाडि गयो नेपाल भन्छ, अब खोइ के हो यो बुझ्न पनि सकिरहेको छैन।
विक्रमजी, भाँडा बर्तनको व्यवसायको पनि कुरा गरौँ। झापामा भाँडा बर्तनको व्यवसाय कति ठुलो भोल्युममा कत्रो आयतनमा भइरहेको छ अहिले?
झापामा त अब यो भाँडा बर्तनको राम्रै छ, किनभने बिरतामबाट पहिलो बजार हो। अहिले पनि दमकभन्दा अब त्यहाँबाट चाहिँ अलिकति बाटोको सुविधा भएकोले गर्दा पहाडतिर बढी जान्छ, किनभने बोर्डर इलाकामा हाम्रो 2 नम्बर त्यो नियन्त्रण हुन नसकेकोले गर्दा त्यो त हाम्रो राजामारदेखि दक्षिणपट्टि त जाँदै जाँदैन, एकदम 0 लगभग 2-4% भने मात्रै नभए लगभग 0 नै छ। माथि जाने जति भनेको हाम्रो उत्तर साइड पहाड भेटमा हो र यो धरान हाम्रो मेन बजार भनेको अहिले पूर्व अञ्चलमा धरान, बिरतामोड र दमक नै हो भाँडा बर्तनको लागि चाहिँ।
मुनाफाको कुरा गरौँ न, तपाईँले 10 लाख रुपियाँको लगानी गर्नुभएको उद्योगबाट कति प्रतिशतसम्म मुनाफा हुन्छ
अहिलेको स्थिति? हेर्नुहोस्, मुनाफा त प्रतिशत भन्नै सकिँदैन, कहिले लोड सेटिङ भन्छ, कता अब जेनेरेटरबाट चलाइदिनुपर्छ कहिले, त्यसले गर्दा उल्टो नाफा होइन कहिले घाटा पनि जानुपर्छ र अहिले देशको परिस्थितिमा लम्स यो महिना डेली निकालेर हुँदैन, वर्षमा निकाल्दा पनि अब त्यस्तो अब घाटै त छैन, किन यो सड्ने गर्ने चिज होइन, एउटा धातु भएकोले गर्दा लगभग 2-3% सबै काटेर चाहिँ हुन्छ, फाइदाहरूमा चाहिँ सबै अन्य खर्चहरू काटेर त्यही 1.5-2 लाख रुपियाँ हुन्छ।
यो पेसाका समस्या वा चुनौती चाहिँ के हुन्छ?
सबभन्दा समस्या हामीलाई भनेको अलिकति यो जुन अस्थिरता, यो सरकारको अस्थिरता अथवा अशान्त भनौँ, र अलि भोलममा काम गर्यो भने चन्दा आतंक यो यसले ठुलो यहाँ भइरहेछ भन्ने कुरो आइदिन्छ, बन्द हडताल लोड सेटिङ यी समस्या यसको त्यस्तो चुनौतीहरू चाहिँ म अब हुन त अलिअलि व्यवसाय भनेपछि कहिले पुँजीको हुन्छ कहिले के, अहिले बिचमा ब्याङ्कहरूले पनि अलिकति इन्भेस्टहरू कम गरेकोले गर्दा अब पुँजीको अभावहरू पनि भइरहेछ बजारमा। धातु जन्य मात्रै होइन, अन्य कुनै पनि व्यवसायले अहिले चाहिँ झन् खुला भएकोले सरकारले कन्ट्रोल गर्नै सकेको छैन र जुन अलिकति भन्सारहरूको समस्याहरू पनि जुन अति आवश्यक चिजहरूलाई चाहिँ यो भन्सारको मूल्याङ्कनमा पनि अहिले जुन आधुनिक किसिम भन्नु नभएकोले पुरानै ढाँचाको भएको अब त्यो मूल्याङ्कन पनि ठिक नभएको र त्यसको भन्सारको दरहरू पनि बजार सुटेबल नभएकोले गर्दा त्यसलाई पनि सरकारले विचार विमर्श गर्नुपर्छ।
समस्या र संकट नहुने त कुनै क्षेत्र नहोलान्, तर यसलाई कसरी व्यवस्थापन गर्ने र उद्यमशील बन्ने भन्ने कुरा मुख्य हो। यो कुरा झापा क्षेत्रमा रहेका भाँडाकुँडा उद्योग र व्यवसायसँग पनि मेल खान्छ। व्यवसायका कुरापछि अब मजदुरको अवस्था हेरौँ। बितेको 11 वर्षदेखि भाँडा बर्तन बनाउने मजदुरीमा संलग्न रमेश सिंहको घर भारत पश्चिम बंगाल हो। कमाईको मेलो खोज्ने क्रममा सिंहले रोज्नुभयो भाँडा बर्तन बनाउने काम। कोइलाको तातोमा फलामको ठूलो कराईमा सिल्भर पगालेर भाँडा आकारको माटोमा खन्याएपछि भाँडो बन्छ। यस्तो परिश्रम र यसबाट हुने कमाईबारे सिंहका कुरा सुनौ।
त्यही भाँडा कराईहरू बनाउनु त्यही काम हो, त्यो अब थोत्रे उहरू सबै पगालेर अनि मात्रै बनाउँछ, त्यो कोइला बालेर अनि मात्रै त्यहाँ पगालेर हामी बनाउँदैछौँ।
कति घन्टा काम गर्नुहुन्छ यहाँ तपाईँ?
हामी लगभग 8 घन्टा बिहानदेखि उठेर त अब चुलो बाल्नुपर्छ, त्यो जहाँ पगाल्नु ठाउँ छ त्यहाँ बालेर अनि मात्रै हामी त्यो गलाउँछु, अनि मात्रै भाँगर थोत्रोहरू सबै गलाएर अनि मात्रै बनाउनु। महिनाभरि हाम्रो लगभग 5-7 हजार हुन्छ, खायोहरू होइन त्यहीँबाट खानुपर्छ। हामी
कसरी सिक्नुभयो सुरुमा?
यो हामी सिलिगुडी नै सिकेको, इन्डियामै सिकेको, अनि अनि हाम्रो कलकत्ताको मिस्त्रीहरू थियो अनि मिस्त्रीसँग हेल्परी गर्दा गर्दा अनि मात्रै सिकाएर।
कतिको अप्ठ्यारो वा सजिलो काम कस्तो हो यो?
अप्ठ्यारो त अप्ठ्यारो छ, अब सिक्दाखेरि सजिलो पनि छ, त्यहाँ मिसाएर अनि मात्रै त्यहाँ माटोबाट बनाएर अनि मात्रै हाम्रो मिसिन यता सिलाइ गर्नुपर्छ।
यो 12 महिना पाइन्छ यो काम?
12 महिना हुन्छ हाम्रो यहाँ, यसरी त्यो अब यसमा राखेर अनि मात्रै त्यहाँ त्यहाँ पग्लिन्छ, आफै हिटले आफै पग्लिन्छ। त्यसपछि अब त्यसपछि हाम्रो आँटा हुन्छ, त्यो डाडु लिएर त्यहाँबाट झिकेर अनि
त्यहाँ हाल्छ अनि त्यसरी त्यहाँबाट तताएर अनि झाँचो भिजेर त्यहाँ हाल्छ।
यो मतलब यो अगाडि तपाईँ र मेरो अगाडि भएको यो रातो पग्लिएको झोल चाहिँ यो सिल्भरको झोल हो?
हजुर, सिल्भरकै झोल हो।
धेरै तातो छ कि?
परेपछि त डर छ त मान्छे।
यो अगाडि अनि यसपछि यसलाई ल्याएर माटामा राख्ने?
होइन, माटो बनाएर अनि मात्रै त्यहाँ अब साचा बनाइसक्यो त्यहाँ हाल्नु।
अनि त्यसपछि भाँडो बनियो?
हजुर, त्यसपछि भाँडा बनियो, दुई मिनटमा भाँडा बनियो।
यो काम थालेको कति वर्ष भयो?
थालेको 11-12 वर्ष यस्तै हो। अप्ठ्यारो भनेपछि त हाम्रो यहीँ अप्ठ्यारो हो, नभए अप्ठ्यारो छैन। आगोमा जो बस्छ त्यसको अप्ठ्यारो हुन्छ, अलिकति तातो हुन्छ, तातोमा हिटमा हिट भएर गर्नुहुन्छ।
सुरुमा सिक्दाखेरि केही त्यस्तो जिउमा घाउ चोट लाग्ने गर्ने भयो कि भएन?
भएको छैन, अब अलिकति हुसियार हिसाबले गर्दाखेरि त केही हुँदैन, अब यताउता चकचक गर्दाखेरि त लापरवाही गर्दाखेरि त जान्छ।
तपाईँले यहाँ यो यो उद्योगमा काम गर्ने यो देखिएको सबै 10-12 जना सबै पारीबाटै आउनुभएको?
हामी उतैबाट आएको, पारीबाट आएको, हजुर, इन्डियाबाट आएको।
उहाँ चाहिँ यस्तो काम पाइँदैन कि के हो?
पाइन्छ, तर यहाँ अलिकति हाम्रो सजिलो हुन्छ अनि मात्रै हामी यहाँ आएको। छिमेकी पनि हुन्छ, बोर्डरमा हुन्छ, हाम्रो नजिकै पर्छ, अब 1 घन्टामा पुगिहाल्छ हामी घर।
अन्तर्राष्ट्रिय सीमापारी आएर भाँडाकुँडासँग जोडिएको सिपबाट जीवन धानिरहेका भारतीय रमेश सिंहको कुरापछि दुईवटा अन्तर्राष्ट्रिय सिमाना कटेर झापा मोरङमा शरणार्थीका रूपमा भित्रिएका भुटानीसँग जोडिएको भाँडाकुँडाको प्रसंग। शरणार्थी भएपछि भुटानीहरूको जीवनमा धेरै परिवर्तन भयो, यो परिवर्तन भाँडाकुँडासँग पनि जोडिएको छ।
अब अहिले सुमेनी अर्को भयो नि त, समय अर्को भयो, अब भन्नाले वातावरण फेर्यो, अब समय अर्को भन्नाले जल यिनैन् थल्तिनैन्, तर मान्छेको वातावरण रीतिरिवाज बदलियो, अहिले त प्लास्टिकको थाल झर्के थाल जस्ता छन् हेर्दाखेरि अब ठ्याक्कै, तर त्यो खै के को स्टिलको भन्नु, स्टिलको पनि होइन, कस्ता कस्ता आइरह सिसाको गिलास, प्लास्टिकको भाँडा, चिया खा फुत्तै फ्याँक्ने गिलास, अब जुन अब आउने समयमा 10 वर्ष पछाडि कस्तो होला, अझ लाग्छ यो एकदम कथा जस्तो हुन्छ क्या भनौँ। अब म चाहिँ भात खाँदैछु यही थालमा, अब झर्काको थाल छ।
बेडागी एक शरणार्थी शिविरका दलबहादुर बजगाई उमेरले 70 नाग्यो, तर केही आदत र अभ्यास पुरानै छन्। अहिले पनि उहाँ 55 वर्ष अघि बिहेमा ससुरालीले दिएको झर्काको माहुरे थालमै भात खानुहुन्छ। सबै छोराछोरी भन्दा जेठो थाल उहाँको बिहेको चिनु। दलबहादुर बजगाईको जस्तो निरन्तरको अभ्यास भएका कमै छन् शरणार्थी शिविरमा। अरू मालवस्तु झैं शरणार्थीले प्रयोग गर्ने भाँडा बर्तनमा आनको तान फरक परेको छ। शरणार्थी छाप्राहरूमा प्लास्टिक, काँच र स्टीलका भाँडाकुँडा नै चल्तीमा छन्। शनिश्चरे शरणार्थी शिविरकी साबिका तामाङ,
दाल पकाएर खाने अहिले त यहाँ कुकर भन्छ, तर उहाँ त कसौडी भन्थे, त्यसमा अब मासु गाल्नु, दाल गाल्नु त त्यसरी खान्थ्यौँ, यहाँ त अहिले त कुकर भन्छ, कुकरमा पकाएको त मिठो पनि नहुँदो रहेछ। थाल बटुकाहरू, झर्के बटुका, झर्के थाल हुन्थे, अब यहाँ आइकन हो प्लास्टिकको देखेको त, साँच्चै भन्नुपर्छ भने खै मैले माइती घरमा पनि देखिनँ, मेरो घरमा पनि प्लास्टिकको थाल बटुको थिएन, सबै नै नि अब के थोक चाहिँ फेरिएन होला र सर यहाँनिर ए अहिले त अब खै के भन्नु र।
भुटानी शरणार्थीको ठाउँ ठेगान मात्र फेरिएको छैन, लवाई खुवाई, आनी बानी, चलन चल्तीका सामान सबै बिस्तारै बिस्तारै बदलिरहेका छन्। यस्तो बदलाव यति घनीभूत भयो कि शरणार्थीका धेरै छाप्राहरूमा पुराना ढाँचा ढर्राका भाँडाकुँडामा बानी नपरेको पुस्ता हुर्किरहेको छ। बेडागी 3 शरणार्थी शिविरकी दिपा गुरुङ,
मेरो त स्टिलको त्यो अब प्लास्टिकको हलुङ्गेको अलिअलि छ, पहिला बाजे बोजूको पालोमा थियो होला, अहिले हाम्रो पालोमा त छैन, मेरोमा त छैन।
कतिको सजिला छन् अहिलेका नयाँ भाँडाकुँडा?
अब पहिलाका झर्के थालहरू छैन, प्लास्टिकको सिसा फुटिहाल्छ, त्यो जतन चलाउनु पर्यो, स्टिलको भाँडा त्यस्तै प्लास्टिकको छ, सस्तो पनि, अब जतनले चलाउनु पर्ने हुन्छ, सिल्भरको त अब फुटिहाल्छ, प्लास्टिकको अब त्यो प्लास्टिक फुटिहाल्छ, तामाको भाँडा, पितलको भाँडा, पोन्यूहरू त्यस्तै हुन्थ्यो, अहिले प्लास्टिकको, सिसाको, स्टिलको।
स्टिलका खण्डे थाल, प्लास्टिकका गिलास, यिनैमा अभ्यस्त हुँदै गएको छ भुटानी शरणार्थी समाज। बेडागी 1 शरणार्थी शिविरकी सीता कुमारी आचार्य,
पहिलाका जस्ता छैनन् अहिले खण्डे थालहरू, यस्तो पहिलाका जस्ता नै एक दुईवटा छन्।
पहिला चाहिँ के चल्तीमा थिए बढी?
पहिलेका झर्काहरू थिए, अहिले त्यस्तो त्यति साह्रो छैन, र भए पनि छन् बजारमा निस्केका, र पनि महँगी छन् तिनीहरू चाहिँ।
अहिले चाहिँ चल्तीमा यस्तै स्टिलका, प्लास्टिकका?
हजुर, अहिले चल्तीमा चाहिँ स्टिल प्लास्टिक आइरहेछन्। अहिले
भाँडाकुँडा भनेकै प्लास्टिक र स्टिल त रहेछ नि अहिले त, होइन?
हजुर, अहिले त्यस्तै आइरहेछन्। पहिले हाम्रा आमा हजुरबाहरूले काँचका झर्के चलाउनुहुन्थ्यो, स्टिलमा त्यति साह्रो खानु हुँदैन थियो।
प्लेटमा खानेकुरा ठिक पार्दै हुनुहुन्छ, प्लेटको चलन त त्यति पुरानो होइन होला नि शिविरमा, होइन?
पहिला त झर्के थाल, अब हामी चाहिँ मसिना बुढाबुढी हुँदा चाहिँ हामी हलुङ्गेमा खान्थ्यौँ, अलि ठुलो भइकन झर्केमा खाइन्छ। अहिले स्टिलको चलन छ सर, झर्को सर्को छैन हामी कहाँ चाहिँ, स्टिलै मात्रै चल्छ।
भाँडाकुँडा पनि फेरियो अघि शरणार्थी समाजमा,
अहिले अब बलहरू आए स्टिलका प्लास्टिकका, एउटा एउटा हलुङ्गे खाना पकाउने भड्डुहरू बाँचेको छ, स्टिल र प्लास्टिक मात्रै अहिले चल्तीमा चाहिँ त्यो छ। कुकर हामीले लगभग लगभग देखेकै मात्रै पनि 9-10 वर्ष मात्रै भयो नेपालमा आइकिन, त्यो पनि किन्न सक्ने भइकिन आफै किनेर देखेको चाहिँ। भुटानमा भड्डु भाँडाहरू हुन्थे सर, हलुङ्गेका कसौडी हुन्थे, तपाईँको तामाका कसौडीहरू हुन्थे, अहिले त कसौडी त देख्नै पाइँदैन।
सस्ता र सजिला छन् हिजो आज भाँडाकुँडा, साइज साइजमा पाइन्छन्। मान्छेको बदलिएको रुचि र बजारको फेसनले पनि उत्तिकै प्रभाव पारेकै छ। पुराना ढाँचाका भाँडाकुँडा र अहिलेको प्रयोगबारे सुनौ बेलडाँगी तीन शरणार्थी शिविरकी सुकमाया राईका कुरा।
मेरो बाउ आमाको पालामा चाहिँ के थियो भने झड्का थालहरू थियो। मेरो बाले मम्मीहरू जानुभएको छ विदेश होइन, त्यो लिएर जानुभएको छ, मम्मीहरूले लिएर जानुभएको छ, तर अहिले हाम्रो साथमा चाहिँ छैन त्यस्तो। हामी त्यो मलाई त त्यसको त वास्ता पनि लाग्दैन, त्यही मलाई लाग्छ प्लेटहरू नै चलाउनु अहिलेको नियममा चाहिँ मलाई चाहिँ त्यही राम्रो लाग्छ।
किन
खोइ त्यो अहिलेको चल्ती नै होला है, मलाई त्यो पहिलेको रुलको मन पर्दैन, अहिलेको नयाँ रुल मन पर्छ।
मान्छेको आवश्यकता र रुचिलाई सर्लक्कै समात्नु भनेको उपभोक्तामुखी बजारको उत्तम नियम नै हो। बजारले नै स्थिति बदलिदिन्छ, चलन र आदत पनि बजारको परिवर्तनसँगै बढ़िरहेको हुन्छ। शरणार्थी शिविरमा भाँडाकुँडा फेरिनुसँग यो परिवर्तनको सम्बन्ध ज्यादै नजिकको छ।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिँदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिँदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम मेची ट्युन्स 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भूटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन अनि उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी इमेल र एसएमएसमा पर्खिरहनेछौं। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजभाग, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौं। नमस्कार।